यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। समावेशिता र प्रादेशिक सन्तुलनलाई आधार बनाएर मन्त्रीहरूको छनौट गर्ने नेपाली कंग्रेस कार्य सम्पादन समितिको निर्णय। नयाँ सरकारमा सहभागी हुने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको निर्णय। चितवनको सिमलताल नजिक त्रिशुली नदीमा खसेर बेपत्ता बस र यात्रुको खोजी जारी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न तीन दलको आग्रह। र गाजाको दक्षिणी क्षेत्र खान युनिसमा इजरायली सेनाको आक्रमणमा 71 जना प्यालेस्टिनीको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कंग्रेसले अब बन्ने सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरू छनौट गर्न समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रादेशिक सन्तुलन मिलाएर समावेशी आधारमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू छनौट गर्ने निर्णय गरेको प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताउनुभयो।
2081 असार 17 गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमति भए अनुसार गठन हुने नेकपा एमालेका अध्यक्ष मान्य केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 22 उपधारा 11 बमोजिम सहभागी हुने निर्णय यो बैठकले गरेको छ। त्यस्तै दुई नम्बरमा छ, नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय यो बैठकले गरेको छ।
बैठकले देशका विभिन्न भागमा भएका प्राकृतिक विपदका घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै हराइरहेका व्यक्तिहरूको खोजी कार्य तीव्र बनाउन र जोखिमपूर्ण स्थानका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएको छ। यस्तै बैठकले सड़क दुर्घटनाको दुःखद अवस्थाको अन्त्यका लागि आवश्यक अध्ययन गरी कानूनी व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ। बैठकपछि संचारकर्मीहरूसँगको कुराकानीमा कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले सरकारको स्थिरता सुनिश्चितता गरी देशलाई गति दिन अन्य राजनीतिक दललाई समेत साथमा लिएर अगाडि बढ़ने र संविधान संशोधन लगायतका विषयहरू सहमतिकै आधारमा टुंगोमा पुर्याउने पनि बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको हिजोको बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ 5 बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। यस्तै संसदका दुई ठूला दल नेपाली कंग्रेस र नेकपा एमाले बीच यही असार 17 गते नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति अनुसार राष्ट्रपति समक्ष हिजो नै दावी पेश गरिसकेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल सहभागी हुने निर्णय गरेको छ। पार्टी कार्यालय बबरमहलमा आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्त ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो। यस्तै बैठकले बाढ़ी पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ। बैठकले पहिरोका कारण त्रिशुली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त रूपमा चुस्त बनाउन सरकारको ध्यानाकर्षण समेत गराएको उहाँले जानकारी दिनुभयो। तीन दलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। धनगढ़ीमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली कंग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सुडारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका हुन्। नेपाली कंग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले अल्पमतमा परेका मुख्यमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड़ दिनुभयो। मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेकाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न उहाँले आग्रह गर्नुभयो। एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो। नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले नयाँ गठबन्धनमा रहेको बताउनुभयो। प्रतिनिधि सभाको भोलिका लागि निर्धारित बैठक पर्सी सोमबारका लागि सरेको छ। भोलि अपरान्ह 3 बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले पर्सी सोमबार अपरान्ह 1 बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद सचिवालयले आज सूचना मार्फत जानकारी गराएको छ। यसै गरी भोलि अपरान्ह सभा 1 बजे बस्ने गरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि पर्सी सोमबार बिहान 11:30 बजे बस्ने गरी तय भएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा जनाइएको छ। शुक्रबार बिहान भरतपुर महानगरपालिका 29 सिमलतालमा पहिरोसँगै त्रिशुली नदीमा खसेर बेपत्ता भएको 2 बस र 3 यात्रु नभेटिएपछि ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी बिहानैदेखि खोजी थालिएको हो। खोजीमा 9 गोताखोर सहित 60 सशस्त्र प्रहरी खटिएका छन्। चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएका मध्ये थप 2 पुरूषको शव फेला परेको छ। गैंडाकोट नगरपालिका वडा नम्बर 7 गैरी स्थित नारायणी नदीको टापुमा 2 शव फेला परेको हो। उनीहरूको हालसम्म शनाखत हुन सकेको छैन। यसअघि बिहान चितवनको भरतपुर महानगरपालिका 28 स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब परीक्षक भेषराज रिजालले उक्त शव त्रिशुली नदीमा बेपत्ता बस गणपति डिलक्सका यात्रु भारतीय नागरिक ऋषिपल शाहको रहेको पुष्टि भएको जानकारी दिनुभयो। शाह नेपालमा बसेर काम गर्दै आएका ऋषिका दाई सत्यपाल शाहले बताउनुभयो। सत्यपालले आज बिहान फेला परेको सब भाइ ऋषिपालको रहेको पुष्टि गर्नुभएको हो। दुवै बसमा गरी करिब 65 यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिनुभयो। काठमाडौँबाट गौर जाँदै गरेको बस र वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बस सिमलतालमा पहिरोसँगै त्रिशुली नदीमा खसेर बेपत्ता भएका हुन्। मुलुकको बहुभाषिक नीति अनुरूप सबै भाषाको संरक्षण एवं सम्वर्धनमा सघाउ पुर्याउन रेडियो नेपालले भोलिबाट राजवंशी र बैतडेली भाषामा समाचार प्रसारण शुरू गर्ने भएको छ। रेडियो नेपालले तारणी प्रसाद कोइराला स्मृति संचार ग्राम विराटनगरबाट दिउँसो 1:45 बजे राजवंशी र सुदूरपश्चिममा प्रादेशिक प्रसारण कार्यालय दिपालबाट दिउँसो 3:15 बजे बैतडेली भाषामा समाचार प्रसारण शुरू गर्ने रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो। राजवंशी र बैतडेली दुई भाषाको समाचार प्रसारण थप भएसँगै रेडियो नेपालले प्रसारण गर्ने भाषिक समाचारको संख्या 24 पुगेको छ भने 23 भाषामा कार्यक्रम प्रसार गर्दै आएको छ। मध्य प्रदेश सभाको बैठकले आर्थिक विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्री सतीश कुमार सिंहले पेश गर्नुभएको आर्थिक विधेयक 2081 सर्वसम्मतिले पारित भएको हो। यसअघि बैठकमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्रीको कार्यभार समेत सम्हाल्नुभएका मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले निरन्तरता दिएको र करको दरमा कुनै प्रकारले परिवर्तन नगरिएको जानकारी दिनुभयो। मुख्यमन्त्री सिंहले कृषि क्षेत्रको विकास गरेर आमदानी बढ़ाएर मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभयो। आज 211 भानु जयन्ती देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। विक्रम सम्बत 1871 असार 29 गते तनहुँको चुदी रम्घामा जन्मिनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। आदिकवि आचार्यले संस्कृत भाषामा रचित आध्यात्म रामायणलाई सरल सरस तथा सुबोध नेपाली भाषामा भावानुवाद गरी समस्त नेपालीका घर आँगनमा पुर्याएर समग्र राष्ट्रलाई भाषिक रूपमा एकीकृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आदिकवि आचार्यका रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, वधुशिक्षा, राम गीता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन्। उहाँको निधन विक्रम सम्बत 1925 असोजमा भएको थियो। आज काठमाडौँ रानी पोखरी स्थित भानुको प्रतिमा स्थलबाट प्रभात फेरी शुरू गरी भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको छ। आजै चुन्दीबाट रम्घासम्म पनि प्रभात फेरी कार्यक्रमको आयोजना गरियो। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतले कलमको शक्ति सबैभन्दा शक्तिशाली हुने भन्दै त्यसको मर्यादित ढंगले प्रयोग हुनुपर्ने बताउनु भएको छ। ललितपुरमा आज आयोजित अदालती रिपोर्टिङ र संचार माध्यम विषयक अन्तर्क्रिया कार्यक्रममा वरिष्ठतम न्यायाधीश राउतले आफू सधैं स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउँदै पत्रकारिता निष्कलंक हुनुपर्ने बताउनुभयो। न्यायाधीश हरि फुयालले न्यायिक पत्रकारिताको शुरूआतदेखि हालसम्म भएका अभ्यासका आधारमा अदालती रिपोर्टिङ दिग्दर्शनको तयारी गर्न लागि बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गाजाको दक्षिणी क्षेत्र खान युनिसमा इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा परि 71 प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार आज भएको हमलामा 71 जनाको मृत्यु भएको र 289 जना घाइते भएका छन्। आक्रमणमा घाइते भएकालाई नासेर र कुवेती अस्पताल लगिएको छ। इजरायली लडाकु विमानका कारण विस्थापित भएर शिविरमा शरण लिएर बसेका प्यालेस्टिनी बस्ने क्षेत्रमा र इजरायली सेनाले सुरक्षित क्षेत्र भनेर घोषणा गरे तापनि हमला गरिएको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले उल्लेख गरेको छ। चीनले बालबालिकाका लागि हानिकारक मानिने सामग्री भिडियो एप र सामाजिक सञ्जाल प्लेटफर्मलाई लक्षित गर्दै आफ्नो कड़ा नियन्त्रित इन्टरनेटमा नयाँ कार्यवाहीको घोषणा गरेको छ। सत्तारूढ़ कम्युनिष्ट पार्टीले घरेलु वेबलाई कड़ाईका साथ नियमन गरी अश्लील तथा राजनीतिक रूपमा विध्वंसक मानिने सामग्रीलाई सेन्सर गर्ने भएको छ। आज एक विज्ञप्तिमा देशको इन्टरनेट वाचडगले इन्टरनेटमा नाबालिगको सुरक्षालाई प्रभावकारी रूपमा सुदृढ़ पार्न र स्वस्थ सुरक्षित अनलाइन वातावरण सिर्जना गर्न दुई महिनाको क्लियर एण्ड ब्राइट अभियान शुरू गरिएको बताएको छ। यस कदमले छोटो भिडियो र लाइभ स्ट्रीमिङ प्लेटफर्महरू, सामाजिक मीडिया साइटहरू, अनलाइन सपिङ प्लेटफर्महरू, एप स्टोरहरू, बच्चाका लागि स्मार्ट उपकरणहरू र नाबालिगहरूका लागि अनलाइन नियन्त्रणसँग सम्बन्धित प्रमुख समस्याहरू समाधान गर्ने चीनको साइबर स्पेस प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सरकारले 18 वर्ष मुनिका बालबालिकाहरूले अनलाइन गेम खेल्ने समय पनि गम्भीर रूपमा कटौती गरेको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्ष 2080-81 एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको नाफा घटेको छ। नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले प्रकाशित गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कले नाफा घटेको देखाएको हो। चालू आर्थिक वर्षको जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले 61.96 अर्ब रूपियाँ मुनाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको अवधिको तुलनामा 16.05% कमी हो। यो अवधिमा बैंकहरूले 6.18 अर्ब कुल ब्याज आमदानी गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आमदानी 5.99 अर्ब रहेकोमा 3.08% बढ़ेको हो। चालू आर्थिक वर्षको एघार महिनामा बैंकहरूको कुल ब्याज खर्च 4.19 अर्ब रहेको छ, जुन गत आर्थिक वर्षमा 4.67 करोड़ रहेकोमा चालू आर्थिक वर्षमा 4.77% बढ़ी हो। यस्तै कर्जा नोक्सानी व्यवस्थाका लागि 53.78 अर्ब मात्रै रहेकोमा चालू आर्थिक वर्षमा 77 अर्ब 90 करोड पुगेको छ। यस्तै कर्मचारी खर्च 49 अर्ब 80 करोडबाट बढेर 56 अर्ब 70 करोड पुगेको छ। दूध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट म्याग्दी जिल्लाका कृषक वञ्चित भएका छन्। जिल्ला स्थित भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ। दूध उत्पादन गर्ने कृषकलाई प्रति लिटर 2 रूपियाँ 50 पैसाका दरले अनुदान उपलब्ध गराउन प्रदेश सरकारले केन्द्रलाई चालू आर्थिक वर्षका लागि 24 लाख रूपियाँ बजेट विनियोजन गरेको थियो। गत साता 2119 अङ्कमा रहेको शेयर बजार यो साता 2204 अङ्कमा पुगेको छ। यो साता शेयर बजार 4.01% बढ़्यो। यो करिब एक वर्षकै उच्च बिन्दुमा पुगेको हो। हाल कायम बजार परिसूचक 2204 अङ्क साउन यताकै उच्च हो। यसअघि साउन 7 गते नेप्से परिसूचक 2227 अङ्कमा बन्द भएको थियो। करिब 2 वर्षदेखि नै शेयर बजार न्यूनतम 1800 देखि अधिकतम 2227 अङ्क बीच घुमिरह्यो। शेयर बजारको यो वृद्धिलाई राजनीतिक सत्ता समीकरणसँग जोडेर हेर्ने गरिएको छ भने नयाँ सरकार गठन प्रक्रियामै छ, जसले गर्दा राजनीतिक प्रभावको असर आगामी साता पनि पर्न सक्नेछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार। नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासंघ साफ अण्डर 20 च्याम्पियनशीपको खेल तालिका परिवर्तन गरिएको छ। साफका अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै तालिका परिवर्तन गरिएको हो। तालिका परिवर्तन भएसँगै प्रतियोगिता यसअघि तय भएको मितिभन्दा 2 दिनपछि शुरू हुने भएको छ। काठमाडौँको दशरथ रंगशालामा नेपालले उद्घाटन खेल 18 अगस्तमा श्रीलंकासँग खेल्ने जनाइएको छ। यसअघि उद्घाटन खेल 16 अगस्तमा हुने भनिएको थियो। नेपालले प्रतियोगिताको दोस्रो खेल 22 अगस्तमा बंगलादेशसँग खेल्नेछ। समूह एमा रहेको नेपालले श्रीलंका र बंगलादेशसँग खेल्नेछ। समूह बीमा भारत, मालदिव्स र भूटान छन्। समूह चरणपछि शीर्ष दुई टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। कर्णाली प्रदेशमा आयोजना हुने 10 औं राष्ट्रिय खेलकुदका लागि 35 खेलमा 419 स्पर्धा प्रस्ताव गरिएको छ। राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा आयोजित बैठकमा सो प्रस्ताव गरिएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भएको 9 औं राष्ट्रिय खेलकुदमा समावेश 36 खेल मध्ये प्याराग्लाइडिङ बाहेक 35 खेल प्रस्ताव गरिएको जानकारी दिनुभयो। राखेपले 10 औं राष्ट्रिय खेलकुद आगामी मंगिर 2 देखि 9 गतेलाई प्रस्ताव गरिसकेको छ। यसअघि विभिन्न 6 खेलको प्रतियोगिता कार्तिक 27 देखि नै शुरू गर्ने गरी प्रस्ताव गरिएको छ। यस वर्षको ताप्लेजुङ गोल्ड कप 2081 आगामी भदौ 3 गतेदेखि आयोजना हुने भएको छ। दोस्रो संस्करणको ताप्लेजुङ गोल्ड कप भदौ 3 देखि 10 गतेसम्म आयोजना हुने भएको हो। लाखे जात्रा संचालन समितिको आयोजनामा हुने ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता सदरमुकाम फुङलिङमा संचालन हुनेछ। गोल्ड कप प्रतियोगितालाई यस वर्ष विगतमा भन्दा थप व्यवस्थित र विशिष्ट बनाउने तयारीमा लाग्ने समिति अध्यक्ष देवराज गुरूङले जानकारी दिनुभयो। प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ए डिभिजन क्लबहरूलाई आमन्त्रण गर्ने पनि उहाँले बताउनुभयो। समिति अध्यक्ष गुरूङका अनुसार यस पटकदेखि गोल्ड कप प्रतियोगिताको पुरस्कार राशि पनि बढ़ाउने भएको छ। ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताका विजेताले यसअघि 3,11,111 र उपविजेताले 1,11,111 रूपियाँ राशिको नगद पुरस्कार पाउँदै आएका थिए। अब मौसम। आगामी 24 घण्टामा देशभर साधारणतया बदलिरहेको कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 12.8 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 28 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा 66.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 24.2 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कंग्रेसले समावेशिता र प्रादेशिक सन्तुलनलाई आधार बनाएर मन्त्रीहरूको छनौट गर्ने, नयाँ सरकारमा सहभागी हुने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको निर्णय, चितवनको सिमलताल स्थित त्रिशुली नदीमा खसेर बेपत्ता बस र यात्रुको खोजी जारी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सुडारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न तीन दलको आग्रह, र गाजाको दक्षिणी क्षेत्र खान युनिसमा इजरायली सेनाको आक्रमणमा 71 जना प्यालेस्टिनीको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।